तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
अहिले नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दिनकै 30 जनासम्म पुगे पनि संक्रमणको दर स्थिर रहेको देखिन्छ। यस हप्ता दैनिक संक्रमणको संख्या 2000 देखि 2500 सम्मको हाराहारीमा रह्यो। संक्रमणको फैलावट दर एकभन्दा मुनि रह्यो। तेस्रो लहरको त्रास भइरहेको बेला सरकारले शुक्रबार करिब 180,000 जनालाई खोप लगाउन सफल भएको छ। जापान सरकारले कोभ्याक्स सुविधाको अन्तर्गत 2,08,060 एस्ट्रोजेनेका खोप पनि यसै हप्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। यस अलावा नेपाल सरकारले अझै 40 लाख मोडेना खोप भित्र्याउने तयारी गरिरहेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा कुल संक्रमण 8 लाख नागेको छ र सक्रिय संक्रमितमा झन्डै 40,000 जति रहेका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले यस हप्ता आफ्नो नयाँ पार्टी एकीकृत समाजवादी पार्टीको आधिकारिक घोषणा गरेर यसलाई सञ्चालनमा ल्याएका छन्। यसले गर्दा महिनौदेखि चलिरहेको नेकपा एमालेको पार्टी विभाजनको विवादमा नयाँ मोड आएको छ। यसअघि मङ्गलबार नेपालसहित 14 जना नेतालाई नेकपा एमाले कारवाही गरेको थियो। यस अन्तर्गत उनीहरूलाई आफ्नो पदबाट हटाउने निर्णयसहित निर्वाचन आयोगमा यसको जानकारी गराउन सिफारिस गरिएको थियो। त्यसै दिन कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नेपालले एक जुम मिटिङ कार्यक्रम मार्फत भनेका थिए,
यो पार्टीलाई विभाजनको दिशातर्फ लिएर जानका लागि यसै पार्टीका अध्यक्ष केपी ओली लागि पर्नु भएको छ। उहाँले यो पार्टीलाई एकताबद्ध गर्न चाहनु भएको छैन, उहाँले पदीय अध्यक्षको दायित्व पुरा गर्नुभएको छैन, उहाँ अहङ्कारको घोडामा सवार हुनुभएको छ।
यसै क्रममा आफ्नो समर्थनमा रहेका सबै नेतासँग मिलेर नेपालले यस नयाँ पार्टीलाई आधिकारिकताको प्रक्रियामा लगेका हुन्। अहिले यो पार्टीको सामाजिक सञ्जालहरूमा चर्चा भइरहेको र यसको आधिकारिक वेबसाइटहरूमा पनि उल्लेखनीय समर्थन आइरहेको पाइएको छ। यसरी पार्टी विभाजन हुनु गलत रहेको भन्दै बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी साक्यले नेकपाको एक कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन्। यस्तै पार्टी विभाजनको बेला नेपाललाई साथ नदिएको 57 नेताहरूले पनि एउटा संयुक्त वक्तव्य जारी गरेका छन्। यस अनुसार एमालेका नेताहरूबीच मेलमिलाप कायम राख्न पहल गरिएको छ। गत आइतबार अफगानिस्तानको काबुलमा तालिबानले कब्जा गरे लगतै त्यहाँ रहेका नेपालीहरूलाई देश फर्काउने कार्यहरू भइरहेका छन्। अहिलेसम्म करिब 470 जना नेपाली फर्किसकेका छन् भने त्यहाँ अझै रहेकाहरूको उद्धारको निम्ति सरकारले अन्य मुलुकहरूसँग हवाई उडानको सहायता लिइरहेको छ। यसरी फर्कनेहरूमा कूटनीतिक तथा विभिन्न कम्पनीहरूमा कार्यरत नेपालीहरू छन्। उनीहरूलाई काठमाडौँ सामाखुचीस्थित होल्डिङ सेन्टरमा कोभिड परीक्षणको निम्ति राखिएको छ। यसरी अफगानिस्तानबाट नेपाल फर्कन चाहनेहरूले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाइटमा गई एउटा फारम भरेर बुझाउनुपर्ने हुन्छ। बेलायती सरकार वार्तामा आउन तयार भएपछि आफ्नो पेन्सन कम भएको भन्दै करिब 13 दिन लामो आमरण अनसन बसेका नेपाली ब्रिटिस गोर्खाली सेनाका अवकाश प्राप्त केही व्यक्तिहरूले आफ्नो सत्याग्रह तोडेका छन्। उनीहरूले बेलायती सेनामा झन्डै 30 वर्षसम्म काम गरेर सेवा गरे तापनि आफूहरूलाई बेलायती सेनाको तुलनामा 1/3 मात्र पेन्सन दिइएको भन्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले बेलायती सरकारलाई त्यहाँको आफ्नै सेनाहरूलाई पेन्सन दिँदा पुरै 25 वर्षसम्मको सेवा गरेको मापदण्ड पछिको मूल्यमा दिइरहेको तर आफूहरूलाई भने 15-16 वर्षसम्मको सेवा गरेको अनुसार दिइएकोमा आपत्ति जनाएका थिए। यसरी यतिका दिनहरूको पहलपछि बेलायत सरकारलाई आफ्नो माग राख्न पाएको तर नेपाल सरकारले यसप्रति कुनै चासो नदेखाएकोमा अभियानकर्ताहरू चिन्तित छन्। बेलायत सरकारसँग हुन गइरहेको वार्तामा नेपाल सरकारको पनि बराबर सहभागिता हुनुपर्ने उनीहरूको बुझाइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको नयाँ अध्यादेश अनुसार कुनै राजनीतिक पार्टीमा भएका 20% सदस्यहरूले चाहेमा त्यस पार्टी छाडेर आफ्नै अर्को पार्टी खोल्न सक्ने प्रावधान रहेको छ। यस अध्यादेशको सन्दर्भमा धेरैले उनले नेकपा एमालेलाई फुटाउन चाल चलेको भन्दै आलोचना गरेका छन्। एमाले संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको विरुद्ध यस्तो भने,
अत्यन्तै गलत नियत गलत मनसायका साथ अनैतिक प्रयोजनका लागि गरिएको हुँदा यसलाई निन्दा गर्नुपर्छ, भर्सना गर्नुपर्छ र यसलाई निन्दा र भर्सना पहिलो कुरा हामी यसलाई निन्दा र भर्सना।
पूर्व प्रधानमन्त्री केपी ओलीले पनि यो अध्यादेश ल्याउन खोजेको र यसको कार्यान्वयन भइसकेपछि माधव कुमार नेपाललाई नयाँ पार्टी खोल्न सहज हुन्छ भन्ने अनुमान सबैले सजिलै गरेका थिए। अबको दिनमा कतै प्रधानमन्त्रीकै पार्टी विभाजनमा यो अध्यादेशले असर पार्छ कि भन्ने सम्भावना पनि रहेको देखिन्छ। दार्चुलामा केही समय अगाडि तुइनको लट्ठाबाट महाकाली नदीमा खसेर हराएका 33 वर्षीय जयसिंह धामीको बारेमा नेपाल प्रहरीले निष्कर्ष निकालेको छ। त्यसअनुसार भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएको देखिएको छ। करिब 2 हप्ताको अनुसन्धानपछि प्रहरी यस्तो निचोडमा पुगेको छ। ब्यास गाउँपालिका 2 माल गाउँका धामी त्यस दिन यानि कि 30 जुलाईमा मालघाट र गस्कु जोड्ने तुइन तरेर जाँदा जाँदै भारतीय सशस्त्र सीमा बलले लट्ठा खसाइदिएको घटना त्यहाँ भएका उनका गाउँलेहरूले आफ्नै आँखाले देखेको भनेर दावी गर्दै आइरहेका छन्। गिरीश सुवेदी, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।